Pessoal, algo mais, hein? दुईजना मिलेर एकअर्कालाई चाहिँ जाँच्ने भन्ने कुरामा चाहिँ दुईवटा विकल्प छन्। एउटा चाहिँ मौखिक रूपमा गराउन सकिन्छ एकअर्कालाई, तर यदि चाहनुहुन्छ भने एकअर्कालाई लिखित रूपमा गराउन पनि सकिन्छ। त्यसैले त्यो चाहिँ रोजाइ तपाईँमै छ, अनि राम्रोसँग जाँच्नु होला। हुन्छ त, अब आजको अन्तिम क्लासमा चाहिँ हामी छौँ, अनि हामी रोमी 15 16 पदमा आइपुगेका छौँ। पन्ध्र र सोह्र हेर्दै थियौँ। तपाईँ सबैलाई धन्यवाद छ जो चाहिँ वचनको तृष्णा गर्दै इच्छा गर्दै सिक्नलाई विभिन्न ठाउँबाट आउनुभएको छ। यहाँका पवित्र जनहरूको धेरै परिश्रमको लागि धेरै धन्यवाद छ। अनि अब हामी प्रार्थना गरौँ, प्रभुको सहायता हामी मागौँ। पिता, हामीले गाए जस्तै हामी तपाईँको वचनबाट सिक्न सकौँ, तपाईँको इच्छा जान्ने ज्ञानले हामी भरिन सकौँ, कि तपाईँलाई प्रभुको योग्य चालमा हिँड्दै तपाईँलाई पुरा प्रसन्न गराउन हरेक असल काममा हामी फलदायी हुन हामी चाहन्छौँ। पिता, धन्यवाद छ सब प्रबन्ध गर्नुभएको छ तपाईँले, सबै पवित्र जनहरूको परिश्रमहरू, सबै बन्दोबस्तहरू हामीलाई ल्याइदिनु भयो यी सबको लागि, अनि एकअर्कालाई उत्साह दिँदै र प्रभुको तपाईँको इच्छामा बढ्नको लागि हौसला दिँदै हामी यसरी नै यो क्लासमा पनि अघि बढ्न सहायता गर्नुहोस्। तपाईँको पवित्र आत्माले हामीलाई सिकाउनुहोस्, हरेकसँग बोल्नुहोस् पिता, प्रभु येशूको नाममा आमेन। रोमी 15:15-16 फेरि पढौँ। तर पनि भाइहरू, परमेश्वरद्वारा मलाई दिएको अनुग्रहको कारणले गर्दा तिमीहरूलाई सम्झना गराउँदै धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै कुनै विषयमा लेखेको छु, र अन्य जाति रूपी भेटी चाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहण योग्य होस् भनेर पुजारीले चाहिँ परमेश्वरको सुसमाचारको सेवा गर्दै म अन्य जातिहरूका निम्ति येशु ख्रीष्टको सेवक बने। पावलले भन्छन् कि उनी चाहिँ अन्य जातिहरूका निम्ति येशु ख्रीष्टको सेवक हुन्। याद गर्नुपर्ने कुरा, रोमका विश्वासीहरू अधिकांश अन्य जातिहरू थिए। एकचोटि पल्टाउनुहोस् त रोमी 11:13 पावलले लेख्छन्, किनकि म तिमी अन्य जातिहरूसँग बोल्दछु, म अन्य जातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवाको बढाइ गर्दछु। हुन त रोममा केही संख्यामा यहुदीहरू पनि थिए भन्ने बुझ्छौँ, त्यो चाहिँ हामी 16 अध्ययनमा आउनेछ। तर अधिकांश चाहिँ अन्य जातिहरू भएको बुझिन्छ। एक्चुअली गलाती 2 पनि जाउँ, गलाती 2:2। जहाँ चाहिँ अघि दिउँसो पनि हेरेका थियौँ, अलिकाको सन्दर्भमा, तर यहाँ चाहिँ 2:6-8 पावलले भन्छन्, तर केही हुन् भने ती नाम चलेकाहरूबाट उनीहरू जेसुकै भए तापनि त्यसले ममा केही भिन्नता ल्याउँदैन। परमेश्वरले मुख हेरेर मानिसलाई ग्रहण गर्नुहुन्न, किनकि ती नाम चलेकाहरूले मलाई केही थप कुरा दिएन। तर उल्टा खतना हुनेहरूका निम्ति जसरी सुसमाचार पत्रुसलाई सुम्पिएको थियो, त्यसरी नै खतना नहुनेहरूका निम्ति सुसमाचार मलाई सुम्पिएको छ भन्ने कुरा जब उनीहरूले देखे, किनकि जसले खतना हुनेहरूका बीचमा प्रेरितको काम गर्नलाई पत्रुसमा प्रभावशाली काम गर्नुभयो उहाँले अन्य जातिहरूका निम्ति ममा पनि प्रभावशाली काम गर्नुभयो। यी पदहरूबाट बुझ्छौँ कि पत्रुसको सेवकाई चाहिँ विशेष यहुदीहरूपट्टि थियो, हुन त यहुदीहरूपट्टि मात्र चाहिँ होइन, किनभने हामीलाई थाहा छ सबभन्दा पहिला अन्य जाति कोर्नेलियसको घरमा सुसमाचार सुनाउनलाई प्रभुले उसलाई नै पठाउनु भएको थियो। तर मूल रूपमा चाहिँ पत्रुसको सेवा चाहिँ यहुदीहरूको निम्ति थियो। अर्कोतिर पावलको सेवकाई यो खण्ड अनुसार चाहिँ मूल रूपमा अन्य जातिहरूपट्टि थियो, तर अन्य जातिहरूपट्टि मात्र त होइन, किनभने हरेक सहरमा उन जाँदाखेरि चाहिँ यहुदीहरूको सभाघरमा जान्थे र सुसमाचार प्रचार गर्थे, तर मूल रूपमा चाहिँ अन्य जातिहरूको निम्ति चाहिँ प्रभुले उसलाई बोलाउनु भएको थियो। अब फर्केर जाउँ रोमी 15 रोमी 15 अब सही 23 पदमा हेर्दैछौ। यहाँ धेरै कुरा भएकोले टुक्रा टुक्रा गर्दै हेर्दैछौ। यहाँ 16 पद र यहाँ भन्छ, अन्य जाति रूपी भेटी चाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहण योग्य होस् भनेर, यो विशेष भेटी, अन्य जाति रूपी भेटी ग्रहण योग्य होस् भनेर, त्यसपछि पावलले के भन्छन्, पुजारीले चाहिँ परमेश्वरको सुसमाचारको सेवा गर्दै म अन्य जातिहरूको निम्ति येशु ख्रिस्टको सेवक भने। पावलले चाहिँ भन्दैछ, मैले चाहिँ एउटा पुजारीले चाहिँ सेवा गर्दै आएको छु। पुरान्यमा चाहिँ पुजारीले ग्रहणयोग्य बलिदान चढाउनु पर्थ्यो, अनि त्यसको पुरै नियमहरू दिएको थियो यहुदीहरूलाई। अनि हारुन र उनका छोराहरूलाई चाहिँ पुजारीको पदमा नियुक्त गर्नुभएको थियो परमेश्वर स्वयंलाई नै। त्यसरी नै पावलले भन्छन्, मैले चाहिँ अन्य जातिहरूबाट आएको विश्वास गर्ने व्यक्तिहरूलाई नै मैले चाहिँ परमेश्वरलाई चढाएको छु, ग्रहणयोग्य भेटी, अन्य जाति रूपी ग्रहणयोग्य भेटी भन्छ। पुरान्यमा चाहिँ पुजारी हारुनले चाहिँ सबभन्दा सुरुमा त्यो भेटुने पावको सेवामा लेवीहरूलाई चाहिँ अर्पण गर्नु परेको थियो। एकचोटि त्यो घटना हामी हेरौँ, गन्तीको आठ अध्याय याद गर्नुहोस्। मिश्रबाट इजरायललाई छुटकारा दिएर निकाल्नु हुँदाखेरि मिश्रीहरूको जेठालाई मार्नु भएको थियो, अनि फलस्वरूप उहाँले भन्नुभएको थियो, इजरायलीहरू तिमीहरूको सबै जेठा चाहिँ मेरो हो। तर पछि उहाँले के भन्नुभयो, तिमीहरूको जेठाहरूको सट्टामा चाहिँ मलाई लेवीहरू चाहिँ अलग गर, त्यसैले एउटा पुरै कुल नै अलग गरियो। अनि जब चाहिँ भेटुने पाल पुजारी गिरियो, सबै स्थापना भयो, हारुन उनका छोराहरू पुजारी पदमा नियुक्त गरिए, त्यसैले उनीहरूलाई सहयोग गर्नको लागि र सारा इजरायलीहरूको पट्टीबाट चाहिँ सेवा गर्नको लागि भेटो नेपालको लागि चाहिँ परमेश्वरले लेवीहरूलाई चाहिँ अर्पण गरिन माग्नु भयो। अनि त्यो कुरा चाहिँ यहाँ गन्ती 8 अध्यायमा बताइएको छ, गन्ती 8 अनि 10 पदमा, अनि तिमीले लेवीहरूलाई परमप्रभुको सामु ल्याउन, अनि इजरायलीहरूले लेवीहरूमाथि आफ्ना हातहरू राखन्, इजरायलीहरूको सत्तामाथि। 11 पद, अनि ती लेवीहरूले परमप्रभुको सेवा गरून् भनेर हारुनले उनीहरूलाई इजरायलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा परमप्रभुको सामु चढाओस्। अनि यही गर्छ, लेवीहरूलाई चाहिँ पुजारी हारुनले चाहिँ प्रभुलाई चढाउँछ। त्यस्तै गरी यहाँ पावलले चाहिँ रोमी 15 भन्दैछ, म पनि एउटा पुजारीले जस्तै अन्य जातिहरूको प्रेरितको रूपमा चाहिँ सुसमाचारको सेवा गर्दैछु, अनि जसमा चाहिँ ग्रहणयोग्य भेटी मैले चढाउनु छ अनि त्यो चाहिँ अन्य जातिहरूबाट विश्वास गर्नेहरूलाई नै मैले चढाउँदैछु। लेबीहरूलाई किन अर्पण गरियो भने ताकि उनीहरूले सेवा गरून्। अनि पावलले भन्छ यी अन्य जातिहरूले पनि मेरो परमेश्वरको सेवा गरून् भनेर म चढाउँदैछु। रोमी 15 फर्केर जाउँ। अनि एउटा शब्द छ र अन्य जाति रूपी भेटी, यो अन्य जातिबाट विश्वास गर्नेहरू पवित्र आत्माद्वारा पवित्र गरिएकोमा के होस्? ग्रहण योग्य होस्। पुजारीले चाहिँ बलिदान चढाउँदा ग्रहण योग्य बलिदान चढाउनु पर्दछ। यो ग्रहण योग्य होस् भनेर म यो कुराको सेवक बने। ग्रहण योग्य भनेको परमेश्वरलाई खुसी लाग्ने। जब अन्य जातिहरूको बीचमा पावलले सुसमाचार सुनाउँथे र कतिले विश्वास गर्थे, यो प्रभुलाई ज्यादै मनपर्ने कुरा थियो, उहाँलाई खुसी पार्ने एउटा ग्रहण योग्य कुरा थियो। किनभने विशेष गरी यस युगमा चाहिँ परमेश्वरले अन्य जातिहरूबाट नै आफ्नो नामको निम्ति एउटा जाति बोलाउँदै हुनुहुन्छ। त्यो कुरा प्रेरित 15 छ। छुट्टी जाउँदा प्रेरित 15 ध्यान अन्य जातिहरूले सुसमाचार सुनेर विश्वास गरेर आइरहेको देखेर चाहिँ कतिले बुझ्न सकेनन्। यहुदीहरूले विश्वास गर्ने यहुदीहरू नै फर्सी पन्थकाहरू जसले चाहिँ प्रभुलाई विश्वास गरेको थियो, उनीहरूले भने उनीहरू त खतना गर्नुपर्छ, उनीहरूलाई चाहिँ मोसेको व्यवस्था अनुसार उनीहरूले जे जे गर्नुपर्छ गर्नुपर्छ, उनीहरू पहिला यहुदी बन्नुपर्छ भन्दै थिए। अनि यस कुराको ठुलो छलफल भयो 15 अध्यायमा। अनि पत्रुसले गवाही दिए त्यो होइन, खतना नगरिएको कर्नेलियसमा मैले को घरमा प्रचार गर्दा उनीहरूले सुसमाचार विश्वास गर्ने बित्तिकै पवित्र आत्मा उनीहरूसँग बास गर्न आउनुभयो। त्यसपछि पावल बर्नबासले पनि आफ्नो पहिलो मिसनरी यात्राको विवरणहरू सुनाए, कसरी अन्य जातिहरूको बीचमा परमेश्वरले ठुला ठुला काम गर्नुभएको कुरा जुन चाहिँ यहाँ 15:12 पदमा छ। हेर्नुहोस् त, तब सारा भीड चुप भयो र बर्नबास र पावलले भनेका कुरा सुन्यो, जसले परमेश्वरले उनीहरूद्वारा अन्य जातिहरूको बीचमा कस्ता कस्ता चिन्ह र अचम्मका कामहरू देखाउनु भएको थियो सो कुरा बताइरहेका थिए। त्यसपछि निष्कर्षमा याकुब जो चाहिँ यरुशलेम मण्डलीको अगुवा थियो, 13 पदमा उसले यहाँ जवाब दिन्छन्। अनि उनीहरू चुप भएपछि याकुबले यसो भन्दै जवाब दिए, मानिसहरू र भाइहरू हो, मेरो कुरा सुन्नुहोस्। 14 पद, अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो सो कुराको विषयमा सिमोनले बताएका छन्। अनि भन्दै अगाडि बढ्दै जान्छन् र भन्छन् उनीहरू यहुदी बन्नु पर्दैन, पुरान नियमको समयमा चाहिँ खतना गर्नु पर्थ्यो, यहुदी बन्नु पर्थ्यो, तर अहिले चाहिँ यो युगमा चाहिँ परमेश्वरले अन्य जाति रूपी भेटी ग्रहण गर्दै हुनुहुन्छ। पावल आफूलाई चाहिँ पुजारीको रूपमा देख्थ्यो, यो ग्रहण योग्य छ परमेश्वरलाई खुसी पार्ने कुराहरू भन्थ्यो। एक्चुली FC 2 जाउँ, FC 2 अनि 13-17 पदहरूमा, यस वर्तमान समयमा परमेश्वरले गरिरहनु भएको एउटा विशेष योजना यहाँ छ। हामी त 2000 यता पढ्दैछौँ, तर यो त पहिलो शताब्दीमा लेखिएको थियो, जुन बेलामा चाहिँ यो अति नै नौलो कुरा थियो। उनीहरूले चाहिँ परमेश्वरको हृदयमा पहिला लुकेर बसेको रहस्य बुझेको थिएन, जुन कुराको अध्ययन हामी पछि गर्नेछौँ। यहाँ चाहिँ 2:13, तर अब त ख्रिस्ट येशूमा, एकछिन 12 पद, त्यस समयमा तिमीहरू ख्रिस्ट विहीन थियो, ठिक, इजरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका बाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो, अन्य जातिहरू हो भन्दैछ यहाँ। तर अब ख्रीष्ट येशुमा मसीह येशुमा तिमीहरू जो बितेको समयमा टाढा थियो ख्रीष्टको रगतद्वारा नजिक पारिएको छ किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ उहाँले दुवैलाई एक बनाउनु भयो र बीचको अलग पार्ने भित्ता भत्काइदिनु भयो यहुदी अन्य जातिलाई एक बनाउनु भयो भन्दैछ यहाँ एउटै शरीरमा पन्ध्र पद अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एकातिर यहुदी अर्कोतिर अन्य जातिबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था अर्थात् शत्रुता आफ्नै शरीरमा मेटाइदिनु भयो स्वर्गपद अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनको निम्ति उहाँले शत्रुतालाई त्यस क्रुसद्वारा नाश गर्नुभयो शत्रुपद अनि उहाँले आएर तिमीहरूलाई अन्य जातिहरू जो टाढामा थियो र उनीहरूलाई यहुदीहरू जो नजिकमा थिए मेलमिलापको सुसमाचार सुनाउनु भयो किनकि उहाँद्वारा नै तिमीहरू दुवै यहुदी अन्य जाति एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछ पावललाई परमेश्वरले चाहिँ यो प्रकाशको बारेमा सिकाउनको लागि चाहिँ यो धेरै पत्रहरू लेख्न प्रयोग गर्नुभयो अब रोमी पन्ध्रमा रोमी पन्ध्र त्यो स्वर पदको बीचमा चाहिँ अझ एउटा कुरा छ हामीले हेर्नुपर्ने नेपालले लेख्दैछन् र अन्य जाति रूपी भेटी चाहिँ पवित्र आत्माद्वारा त्यसमा ख्याल गरौँ पवित्र गरिएकोमा ग्रहण योग्य होस् भनेर यहाँ बुझ्छौँ कि अन्य जातिबाट विश्वास गरेको हरेक नयाँ जन्म पाएको विश्वास चाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएको हुन्छ यसको मतलब विश्वास गरेकै घडी ऊभित्र पवित्र आत्मा बस्न आउनुहुन्छ यही कुराले नै चकित पारेको थियो सुरुमा अनि ऊ चाहिँ परमेश्वरको निम्ति ग्रहण योग्य हुन्छ पवित्र बनाएको हुन्छ अब हामी आफ्नो विषयमा सोचौँ है पावलले आफूलाई त्यसरी गुजारीको रूपमा सुसमाचारमा सेवा गरिरहेको देख्थे हामी पनि पुजारीहरू हौ भनिएको छ बाइबलमा हामी एकातिर राजदूत हौँ उहाँको प्रतिनिधि गर्दैछौँ तर हामी पुजारी पनि हौ हामीले चाहिँ हराएको अन्य जातिहरूको बीचबाट चाहिँ हाम्रा देशवासीहरूबाट हामी नेपालमा छौँ हाम्रो बीचमा भएको हराएको आत्माहरूलाई चाहिँ हामीले परमेश्वरमा ग्रहण योग्य बलिदानको रूपमा चढाउन पाउँछौँ जब उनीहरूलाई हामीले ख्रिस्टमा डोर्याउँछौँ हामीलाई ठुलो सौभाग्य छ ग्रहण योग्य बलिदान चढाउनलाई चाहिँ हामीलाई यहाँ पावलले चुनौती पनि दिन्छ अनमोल आत्माहरू उहाँका ल्याउने मौका छ हामीलाई त्योभन्दा ठुलो बलिदान के होला अनि हामीले जब ल्याउँछौँ उहाँका हामीले किन चढाउँदैछौँ यो उद्देश्यले कि यी व्यक्तिहरूले पनि अब तपाईँको सेवा गरन् हारूनले चढायो यी लेवीहरूले तपाईँको सेवा गरून् भन्दै अनि हामी चढाउन पाउँछौँ पवित्र आत्माद्वारा ग्रहण योग्य गरेका पवित्र तुल्याएका यी नयाँ बचेका आत्माहरू यो तृष्णा होस् तपाईँको हृदयमा म चाहिँ पुजारी हुँ मसँग ग्रहण योग्य बलिदानहरू हुनुपर्छ अनि एउटा अचम्मको हामीलाई अवसर छ यो छोटो जीवनमा कि हामीले चाहिँ पावलले चाहिँ अन्य जाति रूपी भेटी चढाउन पाउँछ अब पन्ध्रको सत्र र अठारमा हेरौँ पन्ध्रको सत्र र अठार यसकारण परमेश्वर सम्बन्धी कुराहरूको विषयमा प्रभु येशु ख्रीष्टमा मलाई गर्व छ किनकि अन्य जातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति वचन र कार्यद्वारा सामर्थ्य चिन्हहरू र अचम्मका कामहरूद्वारा परमेश्वरका आत्माको सामर्थ्यमा ख्रीष्टले मद्वारा जुन कुराहरू गर्नुभएको छ ती बाहेक अरू कुनै कुरा गर्ने साहस म गर्ने छैन पावल गर्व गर्न खुब रमाउँथे त्यो अर्थमा पावल एक घमण्डी मानिस थिए पावल खुब घमण्ड केमा गर्थे भने प्रभुमा घमण्ड गर्थे आफ्नो मुक्तिदातामा उसलाई ठुलो घमण्ड थियो। प्रभु येशूले उसको लागि गरिदिनु भएको ठुलो त्यो अनुग्रह दया सम्झेर चाहिँ उसलाई ठुलो गर्व लाग्थ्यो। उसले त्यही भन्छ, अब आफैमा गर्व गर्नु घमण्ड गर्न चाहिँ बिल्कुल निषेध छ। पहिलो कोरिन्थी एकमा हेरौँ त, पहिलो कोरिन्थी एक अध्याय को 27 हामी पढौँ। पहिलो कोरिन्थी 1:27, तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नका निम्ति संसारका मूर्ख कुराहरूलाई चुन्नु भएको छ, अनि शक्तिशाली कुराहरूलाई शर्ममा पार्नका निम्ति परमेश्वरले संसारका कमजोर कुराहरूलाई चुन्नु भएको छ। 28 अनि परमेश्वरले संसारका निज कुराहरू र तुच्छ ठानिएका कुराहरूलाई अनि भएका कुराहरूलाई बेकम्मा तुल्याउनका निम्ति हुँदै नभएका कुराहरू चुन्नु भएको छ। मूर्खलाई चुनेर बुद्धिमानलाई चाहिँ अब घमण्ड गर्ने मौका छैन, मूर्खले त के घमण्ड गरोस्। कमजोरलाई चुन्नु भएर अब शक्तिशालीलाई शर्ममा पार्दिनुहुन्छ, कमजोरले त केमा घमण्ड गरोस्। निज तुच्छ बेकममा हुँदै नभएको कुराहरूलाई चुन्नु भएको छ। किन 29 कि यस उद्देश्यले कि उहाँका सामु परमेश्वरको सामु, जहिले पनि हामी कसको सामु छौँ, परमेश्वरको सामु छौँ, अनि उहाँका सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस्। तर अर्कोतिर आफै एकातिर आफैमा घमण्ड गर्न निषेध छ, म कति बुद्धिमान छु, म कति शक्तिशाली छु, म कति धनवान छु, कति जाने छु इत्यादिमा होइन, तर अर्कोतिर चाहिँ हामीलाई परमेश्वरमा घमण्ड गर्न चाहिँ पुरा हौसला दिएको छ। 30 तर उहाँद्वारा नै, तुलना देख्नुभयो, उतातिर चाहिँ मान्छेको बुद्धि, मान्छेको शक्ति, मान्छेको सांसारिक ओहदा जेसुकै होस् त्यो सब घमण्ड गर्न पाउने छैन, तर उहाँद्वारा भनेको ख्रीष्टको बुद्धि, ख्रीष्टको सामर्थ्य, ख्रीष्टको धन, यी सबै कुराहरू उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशूमा छौ, परमेश्वरद्वारा नै तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वरपट्टिबाट अर्थात् येशू ख्रीष्ट चाहिँ परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि, हाम्रा निम्ति धार्मिकता, हाम्रा निम्ति पवित्रता, हाम्रा निम्ति छुटकारा ठहरिनु भएको छ। एउटा विश्वासीले भन्न सक्छ, मेरो बुद्धि तपाईँ हुनुहुन्छ प्रभु, मेरो धार्मिकता तपाईँ नै हुनुहुन्छ प्रभु, तपाईँ नै मेरो पवित्रता हुनुहुन्छ, मेरो आफ्नै छैन, अनि तपाईँ नै मेरो छुटकारा उद्धार हुनुहुन्छ। 31 र लेखिए अनुसार जसले गर्व गर्दछ उसले प्रभुमा गर्व गरोस्, पुरा उत्साह दिएको छ, प्रभुमा घमण्ड गर भनेको छ। पावलको घमण्ड प्रभु येशू ख्रीष्टमा थियो। रोमी 15:17 उसले भन्दैछ, यसकारण परमेश्वर सम्बन्धी कुराहरूको विषयमा प्रभु येशू ख्रीष्टमा मलाई गर्व छ। अझ उसले 18 थप्छन्, अरू कुनै कुरा गर्ने साहस म गर्ने छैन, अर्थात् म आफैले गरेको काममा चाहिँ म घमण्ड गर्न इन्कार गर्दछु। पावलले हामीलाई आफ्नो नमुना दिँदैछन्, आफैले गरेको कुरामा, ख्रीष्टले गरेको कुरामा म घमण्ड गर्छु, ती बाहेक अरू कुनै कुरा गर्ने साहस म गर्ने छैन। केवल ख्रीष्टले उनमा गर्नुभएको कामको बारेमा मात्र उनी चाहिँ घमण्ड गर्नेवाला थिए। यो दुईटा शब्दलाई हेर्नुहोस्, 18 बीचमा म पढ्छु माथिबाट, किनकि अन्य जातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति वचन र कार्यद्वारा सामर्थ्य चिन्हहरू र अचम्मक कामहरूद्वारा परमेश्वरको आत्माको सामर्थ्यमा, अनि त्यसपछिको दुईटा शब्दहरू के छन्, ख्रीष्टले मद्वारा, यो दुईटा शब्द, ख्रीष्टले मद्वारा जुन कुराहरू गर्नुभएको छ ती बाहेक अरू कुनै कुरा गर्ने साहस म गर्ने छैन। क्रिस्टले मद्वारा पावल चाहिँ परमेश्वरद्वारा चलाइएको एउटा भाँडो मात्र थियो। एउटा घरमा जानुभयो, भित्तामा यति सुन्दर तस्विर कसैले पेन्टिङ गरेको तस्विर देख्नुभयो, अति राम्रो छ, जाने बित्तिकै तपाईँको आँखामा त्यहाँ पर्यो, अनि तपाईँले भन्नु हो है कति राम्रो, कसले बनायो, एउटा प्रश्न छ कसले बनायो यो। अनि कस्तो हुन्छ होला यदि जवाफमा चाहिँ एकजनाले चाहिँ खल्तीबाट त्यहाँबाट निकाल्छ, यसले बनाएको यसले बनाएको यो भाँडा मात्र हो, त्यो बनाउनेले यसद्वारा नै बनाएको थियो, तर यो त भाँडा मात्र हो, यसले केही गर्न सक्दैन यदि यो समाउने त्यो सिपालु चित्रकार नभएको भए, त्यो सोचाइ त्यो सिप त्यो हृदयमा त्यस्तो भावना भएको व्यक्ति नभएको भए यसले के गर्न सक्छ। कुनै पनि ब्रुसले त्यसको प्रयोगले रचिएको तस्विरको लागि श्रेय लिँदैनन्। अनि त्यस्तै हामीले पनि यहाँ देख्छौँ कि ख्रिस्टले मद्वारा भन्ने पावलले चाहिँ भन्दैछ, उहाँले गर्नुभएको काममा चाहिँ मलाई खुब घमण्ड छ, उहाँले गर्नुभएको अझ उसले यसै पनि भन्दैनन्, मैले ख्रिस्टद्वारा पनि भनेको छैन उनीहरूले, तर बरु उसले के भन्छन्, ख्रिस्टले मद्वारा तिनैमा म गर्व गर्नेछु। मर्कुस 16 एउटा पद हेरौँ, प्रभुको स्वर्गारोहण पछिको खण्ड हो मर्कुस 16 अनि 19-20 पद पढौँ। ख्रीष्टको मृत्यु र बौरी उठाएपछि 19 पदमा यसकारण प्रभुले तिनीहरूसँग बात गर्नुभएपछि उहाँ स्वर्गमा उठाइनु भयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। त्यसैले प्रभु त स्वर्गमा हुनुहुन्छ, चेलाहरू पृथ्वीमा छन्, के गर्दैछन् चेलाहरू 20 पदमा, अनि तिनीहरूले निस्केर जहाँ तहीँ प्रचार गरे, प्रभुको आज्ञा थियो उनीहरूसँग, के आज्ञा थियो 15 पदमा पढौँ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर, अनि उनीहरू निस्के अनि जहाँ तहीँ प्रचार गरे सारा संसार। अनि त्यसपछिको शब्दहरू पढौँ, प्रभु तिनीहरूको साथमा काम गर्दै भनेछ, त्यो दुईटा शब्द ती कमजोर चेलाहरूको साथमा एउटा अद्भुत सामर्थ्य थियो, तिनीहरूको साथमा काम गर्दै त्यहाँ प्रभु नै हुनुहुन्थ्यो। यसरी पावलसँग यही प्रभु हुनुहुन्थ्यो, अनि प्रभुले उद्वारा ठुला ठुला कामहरू गर्नुभयो, अनि तपाईँलाई पनि प्रयोग गर्न सक्नुहुन्छ, चाहनुहुन्छ, निश्चित छ प्रभुले दिनुभएको आज्ञा ताजै छ, यसको म्याद गएको छैन, त्यसैले उहाँको प्रतिज्ञा अनि उहाँले हाम्रै लागि लेख्नुभएको यिनीहरू कुराहरू त्यही हामी पनि उहाँद्वारा चलाइएका भाँडाहरू हुन सकौँ भनेर। किन ख्रिस्टले पावलद्वारा यस्तो काम गर्नुभयो? अब पढ्दाखेरि रोमी पन्ध्रको अठार पदमा यहाँ लेखेको छ, उद्देश्य चाहिँ यो हो, लक्ष्य चाहिँ यो हो परमेश्वरको, तपाईँलाई पावललाई प्रभुले प्रयोग गर्नु, किनकि अन्य जातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति भनेको छ। आज्ञाकारी बनाउनका निम्ति अर्थात् सुसमाचारको आज्ञा पालन गराउनका निम्ति। सुसमाचार एउटा आज्ञा हो। ख्रिस्टमाथि विश्वास गर्नुहोस्। जब एउटा व्यक्तिले विश्वास गर्छ उसले चाहिँ सुसमाचारको आज्ञा पालन गर्यो। जसले विश्वास गर्ने इन्कार गर्छ उसले चाहिँ आज्ञा पालन गरेन। आज्ञा नै हो। एकचोटि हेर्नुहोस् त प्रेरितको 17 अध्यायमा, प्रेरित 17:30 पदमा सुसमाचार प्रचारमा आज्ञा छ। मानिसको पाप उसको खाँचो बताइसकेपछि अनि त्यसको उपाय ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो भनेर बताइसकेपछि त्यतिकै त सिद्धिँदैन। सुसमाचारमा त आज्ञा छ। तपाईँले सुनाउनु भएको व्यक्तिलाई तपाईँले परमेश्वरको अधिकारमा आज्ञा दिनुपर्छ। 30 पदमा जसरी पावलले यहाँ आज्ञा दिन्छन् त्यो सुन्नेहरूलाई, मूर्ति पूजकहरूलाई। हेर्नुहोस् यहाँ मूर्तिहरूको बिचमा उभिरहेको छु। 30 पद, तर त्यस अज्ञानताको समयहरूलाई परमेश्वरले वास्ता गर्नु भएन, तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चाताप गर्नु भन्ने आज्ञा गर्नुहुन्छ। प्रेरित 16मा पनि जाउँ। पावल अर्को पालि अर्को पटक चाहिँ जेलखानामा थिए अनि हाकिमलाई आज्ञा दिन्छ। प्रेरित 16:31, अनि उनीहरूले भने प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले मुक्ति पाउनुहोस्। पाउनुपर्छ, यो आज्ञा हो। पश्चाताप गर्नु, मुक्ति पाउनु, के अरे विश्वास गर्नु। गरेन भने के हुन्छ? एकदम स्पष्ट खण्ड चाहिँ 2 थेसलोनिकीमा जाउँदा, 2 थेसलोनिकी 1 अध्याय, यो आज्ञा, यो पश्चाताप गर्नु, विश्वास गर्नु भन्ने आज्ञा कसैले पालन गर्दैन भने यसको नतिजा के हुनेछ? भयङ्कर छ। 2 थेसलोनिकी 1:8-9, अनि सुसमाचार प्रचार गर्दा यो चेतावनी पनि दिनुपर्छ, तपाईँले यो आज्ञा पालन गर्नु भएन भने यस्तो हुनेछ। 2 थेसलोनिकी 1:8 र परमेश्वरलाई नचिन्नेहरू र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ, तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्। यो भयानक नरकको विषयमा प्रचार गर्नै पर्छ ताकि उनीहरू भ्युजुन्, होसमा विश्वास गरुन्। अब रोमी 15 फर्केर जाउँ। रोमी 15 कतै 18 पदमा छ। लेख्दैछन् किनकि अन्य जातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति वचन र कार्यद्वारा ठुला ठुला कामहरू गर्नुभयो ख्रिस्टले मद्वारा भन्दैछन्। यो दुईटा शब्दले याद गर्नुहोस् त, वचन र कार्यद्वारा। यो चाहिँ प्रेरित 1 मेल खान्छ। एकचोटि त्यहाँ जाउँ। प्रेरित 1:1 वचन र कार्यद्वारा। यहाँ प्रेरितको 1:1 यो लेख्ने लुका, डाक्टर लुकाले लेख्छन्, हे थियोफिलस, येशूले जे गर्न र सिकाउन थाल्नुभयो। यो दुईटा शब्द याद गर्नुहोस् ल, जे गर्न भनेपछि कार्यहरू हुन् र जे सिकाउन यो चाहिँ वचन हो, थाल्नुभयो, ती सबै कुराहरूको विषयमा पहिलो बयान मैले गरेको छु। त्यो पहिलो बयान चाहिँ लुकाको सुसमाचार हो। त्यसमा चाहिँ प्रभु येशू स्वयंले थाल्नु भएको, के थाल्नु भएको, दुईटा कुरा, त्यही वचन र कार्य, यहाँ चाहिँ उहाँले जे जे गर्न र सिकाउन थाल्नुभयो। अब दुई पदमा चाहिँ उहाँले सुन्नुभएका ती प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनु भएपछि उहाँ माथि उठाइनु भएको दिनसम्मको कुरा, त्यो चाहिँ लुकाको सुसमाचारमा मैले बयान गरेको छु, हे थियोफिलस भनेर भन्छन्। अनि अहिले चाहिँ अब त्यसको दोस्रो भाग म लेख्दैछु तपाईँलाई भनेर प्रेरितको पुस्तक लेख्दैछ। अनि त्यसैले यहाँ के देख्छौँ भने प्रभु येशूले उहाँ स्वर्ग नजानु भएसम्म जे जति कुराहरू गर्नुभयो सिकाएर वचनद्वारा, र जे जे कामहरू गर्नुभयो उहाँको सामर्थिक कामहरू, त्यो त सुरुवात मात्र थियो भन्नुहुन्छ। प्रेतिएको एकमा थाल्नु भयो, त्यो सुरुवात मात्र थियो। अनि प्रेतको बाँकी पुस्तकमा चाहिँ, अब यो प्रेतको डल्लै पुस्तकले चाहिँ उहाँले सुरु गर्नुभएको काम कसरी अब निरन्तरता दिइरहनु भएको छ भन्ने कुराको अभिलेख चाहिँ प्रेतको पुस्तक हो, बुझ्नुभयो है। लुकाको सुसमाचार चाहिँ उहाँले थाल्नुभएको, प्रेतको पुस्तकमा चाहिँ अब गरिरहनु भएको छ कसरी, उहाँ स्वर्गमा बसेर तर उहाँको चुनिएका भाँडाहरूद्वारा, ख्रिस्टले मद्वारा भनेर पावलले भने जस्तै, पत्रुसले पनि त्यही भन्न सक्थे, ख्रिस्टले मद्वारा, तपाईँ हामी पनि त्यही भन्न सकौँ, त्यही प्रभु हुनुहुन्छ, त्यही आज्ञा हो, त्यही वचन हो, त्यही पवित्र आत्मा, त्यही सुसमाचार हो। अनि त्यसैले प्रेतको पुस्तकले प्रभु येशूकै कार्यहरू बयान गरिरहेछ, उहाँले थाल्नुभयो, अब चाहिँ उहाँले चाहिँ चुनेको भाँडाहरूद्वारा गरिरहनु भएको छ। अनि उहाँकै शिक्षण हो, उहाँकै वचनहरू हो। त्यसैले अहिले चाहिँ मण्डलीद्वारा उहाँले आफ्नो कामलाई निरन्तरता दिइरहनु भएको छ, स्वर्गबाट उहाँले यो काम गरिरहनु भएको छ, हेडक्वार्टरबाट। अनि उहाँको चुनिएको भाँडाहरू हामीलाई चाहिँ उहाँले प्रयोग गर्न चाहनुहुन्छ। अब रोमी 15 फेरि फर्कौँ, रोमी 15, यो काम आजसम्म चलिरहेको छ। अनि पावलले भन्छन् 18 पदमा, किनकि अन्य जातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति वचन र कार्यद्वारा सामर्थ्य चिन्हहरू र अचम्मका कामहरूद्वारा परमेश्वरका आत्माको सामर्थ्यमा ख्रिस्टले मद्वारा जुन कुराहरू गर्नुभएको छ, यहाँ परमेश्वरले अन्य जातिहरूको मुक्तिको निम्ति अत्यन्तै ठुला ठुला कामहरू गर्नुभएको कुरा पावलले गर्छ। यस्तै कुरा पावलले कोरिन्थ का विश्वासीहरूले लेखेका छन्, दोस्रो कोरिन्थी बाह्रमा र 11 र 12 पदमा उनले भन्छन्, गर्व गरेर म मूर्ख भएको छु, तिमीहरूले मलाई करमा पार्यौ, किनकि तिमीहरूद्वारा मेरो प्रशंसा हुनु पर्ने थियो, किनभने म केही नभए तापनि म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैन। कोरिन्थका विश्वासीहरूले चाहिँ पावलमाथि चाहिँ प्रश्न चिन्ह उठाइरहेका थिए, जुद्ध शिक्षकहरूले उनीहरूको मन बिगार दिएको थियो। पावलले यसरी आफ्नै पक्षमा लेख्नु परेकोमा उसले भन्छ, म यहाँ गर्व गरेर म मूर्ख भएको छु, यहाँ करमा पारे तिमीहरूले, म प्रेरित मुख्य प्रेरितहरूभन्दा कम छैन। अनि उसले अब प्रमाण दिन थाल्छन् 12 पदमा, साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजता, चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए। याद गर्नुहोस्, यहाँ यस्ता आश्चर्य कर्महरूलाई चाहिँ प्रेरितका लक्षणहरू भनेको छ। यसलाई हामी तुलना गरौँ प्रेरितको पुस्तकमा गएर 2 अध्यायमा छौँ, एक दुईवटा नमुना हेरौँ। प्रेरितका लक्षणहरू, प्रेरितलाई चिनाउने कामहरू थिए, को साँचो प्रेरित, उनीहरूको लक्षणलाई हेर भन्दैछन् पावलले। अनि लुकाले पनि यसको अभिलेख गरेका छन्, 2:43 पदमा, त्यहाँ जबले विश्वास गरिसकेको थियो, तर अचम्म काम गर्नेहरू को थिए, हेर्नुहोस् त 2:43, अनि हरेक मानिसलाई डर भयो, अनि कोद्वारा भनेको छ, प्रेरितहरूद्वारा अनेकौं अचम्मका कामहरू र चिन्हहरू गरे। पाँच अध्यायमा जाउँ, पाँच अध्यायको बाह्र पद। अनि प्रेरितहरूका हातहरूद्वारा, अरूका हातहरूद्वारा भनेको छैन, प्रेरितहरूका हातहरूद्वारा अनेकौं चिन्ह र अचम्मका कामहरू मानिसहरू बीचमा गरिए। अनि अरू पनि छन्। अब त्यहाँ प्रेरित नभएका व्यक्ति कोही कोहीले गरेको पनि छ हो, प्रेरितको पुस्तकमा जस्तो कि स्टीफन सुप्रेरित थिएन, आश्चर्य कर्महरू गरेको छ सात अध्यायमा। अनि फिलिप ऊ पनि प्रेरित थिएन तर ऊद्वारा पनि आश्चर्य कर्म भएको छ। तर कुरा के भने ती दुवैजनामाथि चाहिँ प्रेरितहरूले आफ्नो हात राखेर उनीहरूलाई चाहिँ उनीहरूमाथि चाहिँ यो सामर्थ्य आएको हामी बुझ्छौँ। जो प्रेरितहरू चाहिँ यसरी आबद्ध भएको छन् तिनीहरू कोही कोही बाहेक, नत्र भने प्रेरितहरूले मात्र आश्चर्य कर्म गरेको चाहिँ हामी यहाँ पढ्छौँ। जब प्रेरितहरू बितेर गए, प्रेरितहरूका लक्षणहरू पनि बितेर गए। प्रश्न उठ्छ, अब यो सुरुमा चाहिँ त्यो आश्चर्य कर्महरूको उद्देश्य के थियो त? यो चाहिँ हिब्रू दुई अध्यायमा यसको जवाफ पाउँछ। हिब्रू दुई अध्याय यी चिन्ह रूपी आश्चर्य कर्महरूको उद्देश्य के थियो जुन सुरुमा थियो? हिब्रू दुई को तीन र चार प्रश्न बताएको छ। हिब्रू दुई को तीन र चार, यदि हामीले यति ठूलो मुक्तिको वास्ता गरेनौं भने हामी कसरी उम्कन्छौं त? जुन मुक्तिको प्रचार, त्यसलाई यसो सम्झनामा राखेर हेर्नुहोस्, जुन मुक्तिको प्रचार पहिले प्रभुबाट सुरु भयो, प्रभु येशूले नै प्रचार गर्नुभयो र उहाँलाई सुन्नेहरू भनेको प्रेरितहरू द्वारा हाम्रा निम्ति यो कुरा पुष्टि गरियो। यो लेखक सहित उबारमा पढ्दैन थियो। चारपद, साथै परमेश्वरले पनि आफ्नै इच्छा मुताबिक दुवै चिन्ह र अचम्मका कामहरूद्वारा अनि अनेकौं सामर्थ्यका काम र पवित्र आत्माका दानहरूद्वारा उनीहरूको साथमा गवाही दिनुभयो। त्यसले यहाँबाट हामी बुझ्छौ कि आश्चर्य कर्महरूले चाहिँ ती आश्चर्य कर्म गर्ने प्रेरितहरूको मुखबाट प्रचार गरेको सन्देश चाहिँ परमेश्वरबाटको हो भन्ने कुरा चाहिँ पुष्टि गर्थ्यो र प्रमाणित गर्थ्यो, त्यसको गवाही दिन्थ्यो। किनभने हेर्नुहोस् न, त्यो प्रचार गर्ने मान्छेहरू कस्ता थिए? चारजना त माझी थिए अनि उनीहरूले पनि अनपढ हुन्, यिनीहरू त अशिक्षित हुन्, अक्षर त पढ्न आउँथ्यो तर उनीहरू चाहिँ धर्मगुरुहरू अध्ययन गर्ने औपचारिक तालिम केही पनि लिएका थिएन उनीहरू, उनीहरूको केही पनि योग्यता थिएन। के गर्नुभयो प्रभुले? उनीहरूलाई यस्तो योग्यता दिनुभयो कि मान्छेहरूको आँखा यत्र यत्र भयो जब उनीहरूले देखे, होइन त? जब यहोन्ना र पत्रुस दुईजना माझियो, लङ्गोडोलाई उठ भनेर उठायो, सबका सब दौडेर चाहिँ यस्तरी हेरिरहेको थियो। त्यही भन्छ किन हामीलाई हेरिरहेको भन्छ पत्रुसले त्यसपछि। ए, उनीहरूको कामहरू चाहिँ अति आश्चर्यपूर्ण थिए र उनीहरू पुरै ध्यान अब पत्रुस कहाँ गए, यहुन्ना कहाँ गए अनि पावल, अनि त्यसपछि उनीहरूले सुसमाचार प्रचार गर्न थाल्थे। यिनीहरूको कुरा त सुन्नु पर्यो। अनि उनीहरूले सुन्दै 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 त्यहाँ कतिले चाहिँ विश्वास गर्थे। उद्देश्य नै यही थियो, सुसमाचारलाई साँचो प्रमाणित गर्नलाई त्यो बेलामा, किनभने यो नयाँ कुरा थियो, नयाँ कुरा थियो। अहिले यो नयाँ कुरा छैन, 2000 वर्ष भइसक्यो। आज सुसमाचार प्रचारलाई चिन्ह रूपी आश्चर्य कर्म आवश्यकता पर्दैन। कति वर्ष अगाडि हो? एडिनोरम जक्सन 200 वर्ष अगाडि हो। एडिनोरम जक्सन भन्ने अमेरिकाको एकजना जवान विश्वासी, 25 वर्ष लगभग पुगेको थियो कि, अनि 20-22 वर्षको आफ्नो भर्खरै विवाह गरेको श्रीमती लिएर पानी जहाजमा चढेर महिनौं यात्रा गरेर इन्डिया आइपुगे। केही समयपछि बर्मामा गए अनि त्यहाँ उनीहरूले एकदम कठिन साथ बर्मिज भाषा सिक्नु पर्यो। त्यहाँको एकदम प्रतिकूल मौसम वातावरणमा उनीहरू बाँच्नु पर्यो। छ वर्षसम्म उनीहरूले चाहिँ एकजना पनि प्रभुमा आएको देख्न पाएन। उनीहरूलाई अन्य भाषाको दान दिनु भएन, बर्मिज सिक्नु पर्यो कठोर परिश्रम गरेर। अनि त्यहाँ जब रोग बिमार आउँथ्यो, उनीहरूको आफ्नो पहिलो बच्चा मर्यो त्यहीँ गाड्यो, प्रभुले आश्चर्य कर्म गर्नु भएन। तर छ नि, सुरु त्यस्तो थियो, तर राजनारायण जलसन मरणजेलसम्म बर्मामा संयो मण्डलीहरू भइसक्यो, जबकि त्यहाँ एउटै विश्वासी थिएन। यो त आश्चर्य कर्म होइन। उसँग के थियो राजनारायण जलसँग? उसँग चाहिँ 66 पुस्तक थियो हामीसँग भएको, उसँग पवित्र आत्मा हुनुहुन्थ्यो, सामर्थ्य, अनि उसँग चाहिँ सारा हतियार थियो, आत्मिक हात हतियार, जुन हामीले FC 6:10-18 पढ्दछौँ। अनि त्यहाँबाट नै प्रभुले आफ्नो काम गर्नुभयो। आज चिन्ह रूपी आश्चर्य कर्महरू चाहिन्छ भनेर भन्नेहरूदेखि चाहिँ एकदम होसियार हुनुहोस्। अलिकति पनि त्यतातिर तपाईँको मन चाहिँ नलाग्नुहोस्, त्यो चाहिँ भ्रम हो पुरै। आज प्रेरितहरू छैनन्, न त हामीसित प्रेरितहरूका चिन्हहरू नै छन्, तर हामीसँग के छ भने हामीसँग प्रेरितहरूको शिक्षा छ पूर्ण रूपमा। बरु यो बेलामा लेखिरहँदाखेरि चाहिँ पूर्ण रूपमा थिएन है, रोमीको पत्र लेखिँदाखेरि पूर्ण रूपमा थिएन, रोमी लेखिँदै थियो, हामीसँग त पूर्ण रूपमा छ। अनि यसलाई हामीले यत्नसित प्रचार गर्नुपर्छ, यत्नसित सिक्ने, यत्नसित प्रचार गर्ने, सिकाउने, यही हाम्रो काम, सामर्थ्य यसमै छ। प्रभुले यसलाई पुरै समर्थन गर्नुहुन्छ, उहाँको वचन हो, हामी नम्रतापूर्वक उहाँलाई प्रेम गर्ने यदि गर्छौँ भने। अनि यसलाई चाहिँ उहाँको आत्माको सामर्थ्यमा प्रचारिनुपर्छ। स्वर्गदेवी प्रभु यसको पछाडि उभिनुहुन्छ, अनि उहाँले चाहिँ बचाउनुहुन्छ, आफ्नो काम गर्नुहुन्छ। एकछिन हेरौँ न, त्यो बेलामा चाहिँ कस्ता कस्ता आश्चर्य कर्महरू गर्नुभयो। प्रेरित 13 हेरौँ त एकचोटि, पावलद्वारा ख्रिस्टले गर्नुभएको सामर्थिक कामहरू एकचोटि हेरौँ। प्रेरितको 13 पहिलो मिशनरी यात्रा, 3 मात्र थियो त्यहाँ, अनि त्यहाँ एउटा टापुमा साइप्रसमा अञ्चलाधीशले सुन्ने इच्छा गरेको छ, अनि विरोध तुरन्त आउँछ, एउटा टुनामुना गर्ने मान्छेले चाहिँ उसलाई परमेश्वरको वचनबाट चाहिँ तर्काउन खोजिरहेको छ। जहिले पनि यस्तै हुन्छ, शैतानिक आक्रमण। अनि यहाँ पहिलो आश्चर्य कर्म अभिलेख गरिएको छ पावल हातद्वारा, यो चाहिँ इन्साफ रूपी आश्चर्य कर्म थियो। हेर्नुहोस् 9:13, तब साउलले, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर त्यसलाई, त्यो टुनामुना गर्नेलाई डिट लाएर हेर्दै भने, हे सारा छल र सम्पूर्ण धूर्तताले भरिएको शैतानको बच्चा, सारा धार्मिकताको बैरी, के त प्रभुका सिधा बाटोहरू बङ्ग्याउन छोड्दैनस्? अनि अब हेर, प्रभुको हात त माथि परेको छ र त केही समयका निम्ति घाम नदेख्ने अन्धा हुनेछस्। त्यसपछि 14 हामी 1-3 इकोनियममा पुगेका छौँ। अनि इकोनियममा यस्तो भयो, उनीहरू यहुदीहरूको सभागारीभित्र सँगसँगै बसे, यसरी बोले कि दुवै यहुदीहरू र ग्रिकहरूको एउटा ठूलो भीडले विश्वास गर्यो। तब विश्वास नगर्ने यहुदीहरूले अन्य जातिहरूलाई हुच्याए र भाइहरूको विरोधमा तिनीहरूका मन खराब पारिदिए। 3 तर उनीहरू प्रभुमा साहससँग बोल्दै लामो समयसम्म त्यहाँ बसे। उहाँले आफ्नो अनुग्रहको वचनका लागि गवाही दिनुभयो र उनीहरूको हातद्वारा चिन्ह र चमका कामहरू गराउनुभयो। 14:8 लुस्त्रामा अब पुग्छन्, जन्मेदेखिको लङ्गडो झरे, उनीको पारिन्छ, थुप्रैले सुसमाचार सुन्ने मौका पाउँछ। पहिलो मिशनरी यात्राको एउटा दुइटो भयो त्यो। त्यसपछि दोस्रो मिशनरी यात्रा 16 युरोपमा सुसमाचार अब प्रचार गर्न पुगेको छ। लिडियाले विश्वास गरिसक्यो, तर त्यहाँ दुःख दिन आउँछ दुष्ट आत्मा लायक एउटा युवती चाहिँ त्यहाँ ठुलो बाधा दिइरहेको थियो अनि त्यो दुष्ट आत्मा हटाइन्छ। हेर्नुहोस् त 18 पदमा यो कुरा त्यसले धेरै दिनसम्म गरिरहे, यसकारण पावल दिक्क भएर पछितिर फर्के र त्यस आत्मालाई भने, येशु ख्रिस्टको नाममा म तँलाई आज्ञा गर्छु त्यसबाट निस्कि। अनि त्यही घडी त्यो बाहिर निस्क्यो। प्रेतका लक्षणहरू हो यो, प्रेतका लक्षणहरू। 16:25 झ्यालखानामा पुग्छ अनि अचम्म प्रकारले उनीहरूको छुटकारा हुन्छ, भुइँचालो नै पठाइदिन्छ प्रभुले त, अनि बन्धनहरू फुकालिन्छ, हाकिमले मुक्ति पाउँछ। प्रभुले कस्तो तरिकाले काम गर्नुभएको, अनि यसरी पढ्दै जान सक्छ। एसियामा 19:11, त्यो पनि पढौँ, 19:11-16 19:11, अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका, अब यो त तेस्रो मिसनरी यात्रामा हो, अनि एसिया एफेससमा, अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नु भयो। 12 यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूलाई लगिन्थे र रोगहरूले तिनीहरूलाई छोड्थे र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे। उनीहरूको विश्वासलाई सहायता गर्नका लागि यस्तो तरिकाले पनि परमेश्वरले काम गर्नुभयो। आश्चर्यकर्म थियो यो। तर यहाँ चाखलाग्दो कुरा छ, 13 तब कतिपय घुमी हिँड्ने यहुदी झाडफुकेहरूले दुष्ट आत्मा लागेकाहरूमाथि यसो भन्दै प्रभु येशूको नाम लिन थाले। उनीहरूले त सोधे, प्रभु येशूको नाम लिएर जस्तो फुतफुत भाग्दो रहेछ, ल हामी पनि त्यही गरौँ भन्छ। उनीहरूले यसरी भन्छ, पावलले प्रचार गरेको येशूको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौँ है। पावलले प्रचार गरेको भनेर उनीहरूले तोकेर पनि भन्दैछन्। अनि के भयो 15 अनि दुष्ट आत्माले जवाब दिँदै भन्यो, येशूलाई म चिन्छु र पावललाई म चिन्छु, तर तिमीहरू चाहिँ को हो? त्यो मान्छे त्यस जसमा दुष्ट आत्मा थियो तिनीहरूमाथि भुक्कै उफ्रियो र तिनीहरूलाई वशमा पारेर तिनीहरूमाथि विजय भयो, यहाँसम्म कि तिनीहरू त्यस घरबाट नाङ्गै र घायल भएर भागे। अनि हेर्नुहोस् 17 अनि यो कुरा जसमा बस्ने सबै यहुदीहरू र ग्रिकहरूले पनि थाहा पाए, अनि तिनीहरू सबैलाई डर भयो र प्रभु येशूको नामको बढाइ भयो। त्यसैले कृष्णले मद्वारा पावलले भन्छ, यसमा म गर्व गर्छु, पावलले भन्छ। अब यसको नतिजा के ल्याए त्यही हेरेर हामी अन्त गर्नेछौँ। 13:12 हेर्नुहोस् त, प्रेत 13:12 त्यो साइप्रस टापुमा टुनिया अन्ध भएपछि के भयो, 12 तब त्यहाँ जे भएको थियो सो देखिकन प्रभुको शिक्षाले चकित भएर ती अञ्चलाधीशले विश्वास गरे, सुसमाचार विश्वास गरे। अनि प्रेत 19 जहाँ थियौँ त्यहाँ पढ, 17 अघि पढ्यौँ, अब 20 पनि पढ। येशूको नाम बढाइ भयो भन्ने चाहिँ 17 पढियो, अब 20 चाहिँ यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो। त्यसैले सुसमाचार चाहिँ उहाँको सामर्थ्यमा गरिनुपर्छ, यो पाठ शिक्षण यहाँ हामी उहाँको तरिकामा गरिनुपर्छ, सांसारिक तरिका अप्नाइरहेछ, संसारको कलाकारहरू प्रयोग गरेर, फिल्मी कलाकारहरू, गायकहरू ल्याएर, हास्य कलाकारहरू ल्याएर एकदमै आत्मनिन्दा हुने काम भइरहेको छ। तर हामीलाई ठिक उपाय थाहा छ, यहाँ हामीले पढ्दैछौँ, यति मात्र ध्यान दिनेले बुझ्न सक्छ। एउटा पद छ जक्रिया 4:6 अहिले नपल्टाउँ, त्यहाँ लेखेको छ, यो चाहिँ पुरानो नियममा ध्वस्त भएको मन्दिर फेरि निर्माण हुनु परेको थियो, प्रभुको भयन भवन निर्माण, पुनर्निर्माण, अनि त्यो पूरा गर्नका लागि चाहिँ परमेश्वर नै आवश्यक थियो, न बलद्वारा न शक्तिद्वारा, तर मेरो आत्माद्वारा सेनाहरूको परमप्रभु भन्नुहुन्छ, यस्तो वचन दिएको थियो जक्रिया अगमभक्तद्वारा। अनि आज पनि यो लागु हुन्छ, प्रभुले भन्नुहुन्छ म आफ्नो मण्डली बनाउँछु, अनि यो पनि न बलद्वारा न शक्तिद्वारा तर प्रभुको आत्माद्वारा हो। अनि उहाँलाई नै हेरौँ हामी, आजको वचन यहीँ राख्नेछौँ। एउटा भजन गाएर अन्त गर्न जति राम्रो हुन्थ्यो, त्यसले तपाईँले नै प्रार्थना गर्न सक्नुहुन्छ। धन्यवाद।